Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. स्पष्ट नीति बनेमा कर्णाली प्रदेशमा निजी क्षेत्र लगानीका लागि आतुर रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको भनाई, लगानी मैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता।
वीरेन्द्रनगर नौमा रहेको सूर्य इट्टा भट्टामा कार्यरत एकजना मजदुरको इट्टा निकाल्ने क्रममा दिवाल भत्केर ज्यान गयो, अरू दुईजना घाइते।
व्यवस्थापिका संसदको बैठकमा पनि युरोपेली युनियनको प्रतिवेदनको आलोचना।
र एएफसी एसियन कप छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल यमनसँग खेल्ने, आइपिएलको तयारीको लागि सन्दीप आज भारत जाँदै। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कर्णाली क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको बहसको कार्यक्रममा उहाँले सरकारले स्पष्ट नीति बनाएमा निजी क्षेत्र लगानी गर्न आतुर रहेको भन्दै प्रदेश सरकारलाई यसबारे स्पष्ट नीति बनाउन आग्रह गर्नुभयो।
यो प्रदेशमा आएर हामी सबै लगानी गर्नको लागि इच्छुक छौँ। तपाईँहरूले हामीलाई बोलाउनुहोस्, केही नीति बनाउनुहोस् र हामी आउँछौँ भन्ने कुरा पनि म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। आज हामी लगानी गर्न चाहन्छौँ, उद्योग गर्न चाहन्छौँ, तर उद्योग गर्नलाई उद्योगमा लगाउने पैसा भन्दा जमिन किन्नमा लाग्छ। र मलाई लाग्छ यो कर्णाली प्रदेशमा थुप्रै यस्ता जमिनहरू छन्, यस्ता तपाईँहरूले एउटा औद्योगिक क्षेत्र नै एउटा राख्न सक्नुभयो भने कुनै ठाउँमा थुप्रै लगानीकर्ताहरू आएर यहाँ उद्योगहरूको स्थापना गर्छ।
उहाँले कर्णाली क्षेत्र प्राकृतिक स्रोत र साधनले धनी भए पनि यसको सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो। विदेशी लगानी भित्राउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने भन्दै उहाँले सबैभन्दा पहिला पूर्वाधारको विकास अपरिहार्य रहेकोमा जोड दिनुभयो।
पूर्वाधार बाटोको या कनेक्टिभिटी, जुन हामी चाहिँ एउटा एयरपोर्ट जहाँ चाहिँ छिटै कनेक्ट भएर चाहिँ हामी जान सक्छौँ भने पर्यटन यति ताती आउँछ। मलाई लाग्छ यो काठमाडौँ छोडेर र चितवनसम्म छोडेर सबै पर्यटकहरू आउन सक्ने सम्भावना छ, र यसकारण पूर्वाधारको विकास यदि सरकारले, यो कर्णाली प्रदेशको सरकारले गरिदिने हो भने हामी स्वयं यहाँ आएर चाहिँ विभिन्न पर्यटक स्थलहरूमा होटेलदेखि लिएर लगानी गर्नको लागि पनि तयार हुन्छौँ।
उहाँले यस क्षेत्रमा आर्थिक विकासका लागि प्रशस्त सम्भावना र आधार भए पनि आर्थिक रूपान्तरण हुन नसक्दा यो क्षेत्र विकासमा पछि परेको बताउनुभयो। अब कर्णाली प्रदेशको आर्थिक रूपान्तरणको समय आएको भन्दै अध्यक्ष राणाले सरकार र निजी क्षेत्र मिलेर जानुपर्नेमा जोड दिनुभयो।
यहाँ सम्पूर्ण आर्थिक विकास गर्ने तत्त्वहरू छ, आर्थिक विकासका आधारहरू छन्। हरेक जिल्लाहरू आफैमा महत्त्व बोकेको जिल्लाहरू छ, तर खासै आर्थिक रूपमा यो परिचालन हुन सकेन। खासै त्यहाँ भएको सम्भावनाहरूलाई हामीले आर्थिक विकास गरेर रूपान्तरण गर्न सकेनौँ। अब म भन्न चाहन्छु, यस कर्णाली प्रदेशको विकासको समय आएको छ। कर्णाली प्रदेशमा भएका जिल्लाहरूको जुन सम्भावनाहरू छ त्यसलाई हामीले आर्थिक रूपमा रूपान्तरण गर्न आएका छौँ। यहाँ लगानीको अवसरहरू प्राप्त गर्नको लागि निजी क्षेत्रहरू एकदमै इच्छुक भएको हामीले देखेका छौँ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा लगानी मैत्री वातावरण बनाउन सरकार लागि पर्ने बताउनु भएको छ। निजी क्षेत्रलाई लगानी गर्न सरकारले ढोका खुला गरेको भन्दै उहाँले सहकार्य र समन्वय गरेर सरकार अगाडि बढ्ने बताउनुभयो। सरकार एक्लैको प्रयासबाट यस क्षेत्रको विकासका लागि सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उहाँले औल्याउनु भयो। निजी क्षेत्रलाई आकर्षण गर्न सरकारले लगानी मैत्री आर्थिक नीति तय गर्ने भन्दै मायलो गरेर कर्णालीको विकासको काँचुली फेर्नतर्फ लाग्न सबैलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा प्रदेशसभा एमाले संसदीय दलका नेता एमलाल कडेलले निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अभाव र गरिबीले पछेडी परेको यस प्रदेशको विकासका लागि सबै एकजुट भएर अगाडि बढे विकासले विकासको लहर आउने बताउनु भएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेसका संसदीय दलका काङ्ग्रेसका सांसद हिमबहादुर साईले सरकार संसद निजी क्षेत्र र जनता मिलेर कर्णालीको मुहार फेर्नतर्फ लाग्नुपर्ने उहाँले जोड दिनुभएको छ। कार्यक्रममा कर्णाली प्रदेशका सांसद विभिन्न मन्त्री लगायतको सहभागिता रहेको थियो।
वीरेन्द्रनगर 9 रहेको सूर्य इट्टा भट्टा उद्योगका एकजना मजदुरको इट्टा निकाल्ने क्रममा दिवाल भत्किएर ज्यान गएको छ। भारत उत्तर प्रदेश बहराइच मटेरा कगर गाउँका वर्ष 42 सुइकीलाल तेली शाहको दिवाल भत्किएर पुरिँदा घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै शाहका छोरा वर्ष 21 बब्लु शाह तेली र वर्ष 30 मोहम्मद आयमद घाइते हुनुभएको छ। प्रहरीको अनुसन्धान टोलीले घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कर्णालीमा गैर सरकारी संस्थाहरूलाई निषेध नभई नियमन गर्नु आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। सामुदायिक विकासमा गैर सरकारी संस्थाहरूले सकारात्मक भूमिका निर्वाह गरेको गर्दै आएको भन्दै गैर सरकारी कर्मीहरूले निषेधभन्दा पनि स्थानीय सरकार मातहतमा काम गर्ने बताएका हुन्। विगतमा स्थानीय निकायसँग सहकारी नगरी काम गरे पनि आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनीहरूले बताएका छन्। कर्णालीमा एनजिओ मुक्त बनाउने मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गैर सरकारी संस्थाहरूले स्थानीय सरकारसँग सहकार्य गरी काम गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका हुन्। कर्णालीको विकास र समृद्धिका लागि पनि गैर सरकारी संस्थाको आवश्यक रहेको भन्दै स्थानीय तहले विकासका लागि पनि गैर सरकारी संस्थासँग समन्वय गर्न आवश्यक रहेको बताएका छन्। गैर सरकारी नियमन निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्ने, गैर सरकारी संस्थाका कार्यक्रम एकद्वार प्रणालीबाट स्थानीय तहमा लागू गर्नुपर्ने गैर सरकारी महासङ्घ पूर्व केन्द्रीय सदस्य निमबहादुर थापाले बताउनुभयो। उहाँले स्थानीय सरकारले गैर सरकारी संस्थाहरूको आवश्यक शर्त बनाएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनु भएको छ। कार्यक्रममा कन्सोर्टियम नेपाल कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा भएको कार्यक्रममा स्याक नेपाल स्याक जागरण केन्द्रका अध्यक्ष एवं कर्णाली प्रदेशका संयोजक मीना तिवारी शर्माले गैर सरकारी संस्था प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको भन्दै यसका लागि सरकारले वातावरण बनाउनु पर्ने जोड दिनुभएको छ। उहाँले समृद्ध विकासका लागि गैर सरकारी संस्थाको भूमिका गहन हुने भन्दै बालबालिकाका क्षेत्रमा प्रदेश सरकार जवाबदेही भएर लाग्न आह्वान गर्नुभएको छ। कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्गाले सङ्घीय संरचना अनुसार प्रदेश सरकारले बालबालिका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिका क्षेत्रमा नीति निर्माण गरेर भए पनि बालबालिकालाई अगाडि ल्याउने बताउनुभयो। कर्णाली प्रदेशमा गैर सरकारी संस्थाहरूलाई व्यवस्थित रूपमा परिचालन गर्नुपर्ने उहाँले बताउनु भएको छ। हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले स्पष्ट नीति बनेमा कर्णाली प्रदेशमा निजी क्षेत्र लगानीका लागि आतुर रहेको उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको भनाई, लगानी मैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता, वीरेन्द्रनगर 9 रहेको सूर्य इट्टा भट्टा उद्योगका एकजना मजदुरको इट्टा निकाल्ने क्रममा दिवाल भत्किएर ज्यान गयो, अरू 2 घाइते लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपालको निर्वाचन पर्यवेक्षण सम्बन्धी युरोपेली युनियनको प्रतिवेदन प्रति संसदमा विरोध पनि विरोध भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सत्तारूढ दलका सांसदहरूले युरोपियन युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधान विपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन्। नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले युको प्रतिवेदन सार्वभौम सत्ता सम्पन्न मुलुकका जनताको अपमान भएको बताउनु भएको छ। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले युरोपियन युनियनको प्रतिवेदन नेपालको आन्तरिक मामिलालाई प्रभावित गर्ने गरी आएको भन्दै आपत्ति जनाउनु भएको छ। यस्तै नेपाली कंग्रेसका सांसद प्रदीप गिरीले कसले के प्रतिवेदन सार्वजनिक गर्यो भन्नेतिर नलागी संविधान कार्यान्वयनमा ध्यान दिन प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको छ। मधेस केन्द्रित दलले भने युको प्रतिवेदन हस्तक्षेप नभएको भन्दै समर्थन गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले लोकतन्त्र र मानवाधिकारको विषयमा मानवाधिकार प्रेमी कुनै पनि देशले बोल्न सक्ने तर्क गर्नुभएको छ। बैठकमा कानुन मन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिर्भर तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश 2074 पेश गर्नुभएको छ।
यस्तै प्रमुख विपक्षी दल नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा युरोपियन युनियन युएको निर्वाचन पर्यवेक्षण प्रतिनिधि मण्डलको प्रतिवेदनमाथि छलफल भएको छ। बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले युए निर्वाचन पर्यवेक्षण प्रतिनिधि मण्डलमाथि कङ्ग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताउनु भएको हो। युए निर्वाचन पर्यवेक्षण प्रतिनिधि मण्डलले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो। प्रतिवेदनका केही बुदाले नेपालको संविधानमा प्रावधान बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ। बैठकपछि पत्रकारसँग कुरा गर्दै कङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले 15 संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई 15 गते सम्बोधन गर्नुहुने भएको हो। मन्त्री परिषदको बसेको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकको मिति तय गरेको हो। 15 गते 4 बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो। यस्तै सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परि घाइते तथा अङ्ग भङ्ग भएकालाई अस्पतालको बिल बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई सुविधा पाउने गरी नियुक्त गरेको छ।
जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन्। एकैपल्ट डाक्टर बिदामा गएपछि बिरामीहरूलाई समस्या भएको हो। जिल्ला अस्पताल बझाङमा 4 डाक्टरको दरबन्दी रहेकोमा 3 डाक्टर एकैपटक बिदामा गएको जिल्ला अस्पताल कार्यालय प्रमुख डाक्टर अनुप रेग्मीले बताउनुभयो। जिल्ला अस्पताल बझाङमा कार्यरत डाक्टर अरविन्द्र जोशी 15 गतेदेखि बिदामा हुनुहुन्छ। यसैगरी डाक्टर सुस्मिता शर्मा 1 हप्तादेखि बिदामा हुनुहुन्छ भने डाक्टर शेरबहादुर साउद शुक्रबारदेखि छुट्टीमा रहेको डाक्टर रेग्मीले बताउनुभयो। अस्पतालका प्रमुख रेग्मीले डाक्टर अरविन्द घर बिदामा र डाक्टर सुस्मिता लोकसेवाको तयारीको लागि बिदा लिएर गएको उहाँले बताउनुभयो। अस्पतालमा डाक्टर नहुँदा एक सुत्केरी महिलाले आफ्नो बच्चा गुमाउनु परेको गुनासो समेत गर्नुभएको छ। खप्तर छन्ना गाउँपालिका वडा नम्बर 3 बस्ने 19 सुनिता जोशीले समयमा नै उपचार नपाउँदा आफ्नो शिशु जन्म अघि नै मृत्यु भएको बताइएको छ।
रुकुमको सिस्ने गाउँपालिका साथ नाथीगाडमा भिरबाट लडेर 1 ज्यान गएको छ। दाउरा काट्न गएका 51 दीपक राउतको घर नजिकै भिरबाट लडेर ज्यान गएको हो। घर नजिकैको भैरनाथ गुहे खोला र जङ्गलमा दाउरा काट्न गएका बेला राउत भिरबाट लड्नु भएको हो। स्थानीय महिलाहरूले बाटोदेखि झन्डै 18 तल राउतको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
डोटीको साहेल गाउँपालिका वनमा लागेको डडेलो निभाउने क्रममा डडेर 1 ज्यान गएको छ। ज्यान जानेमा साहेल गाउँपालिका वार्ड नम्बर 6 50 दलपति साउद रहेको प्रहरीले जनाएको छ। मल्लो सिम कालापात वनमा लागेको आगो निभाउने क्रममा डडेर गम्भीर घाइते हुनुभएका साउदको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। भेरी खबरमा खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन छुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरो र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। बैतडीका 84 मध्ये 42 सचिवविहीन रहेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाका 6 वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह सावतले बताउनुभयो। वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम समेत रोकिएको उहाँको भनाइ छ। यस्तै पञ्चेश्वर गाउँपालिका का 6 मध्ये 3 मात्र सचिव रहेका र बाँकीमा सचिव नभएको अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो। कर्मचारीको अभावमा आफूहरूले चाहेअनुसार काम गर्न नसकेको उहाँको भनाइ छ। सिगाँस गाउँपालिका 9 मध्ये 7 सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो। पुराचौडी गाउँपालिकाका 10 7 सचिव नभएको कार्यालयका नगरपालिकाका प्रवक्ता गौतम प्रसाद भट्टले बताउनुभयो। बैतडीका अधिकांश वडामा सचिव नहुँदा अहिले सानोतिनो काम पनि हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन्।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। रुसको साइबेरिया स्थित एक सपिङ सेन्टरमा आग लागि हुँदा कम्तीमा 37 ज्यान गएको छ भने केही व्यक्ति बेपत्ता भएका छन्। त्यसैगरी 100 भन्दा बढीलाई उद्धार गरेको स्थानीय समाचार माध्यमले जनाएका छन्। आगलागेका कारण भने खुलेको छैन। रुसको जाँच समितिले यसलाई आपराधिक क्रियाकलाप हुन सक्ने आशंका गर्दै अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ। सन् 2013 बनाएको यो सपिङ महलमा सिनेमा घर र एक सानो चिडियाघर पनि रहेको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। एएफसी एसियन कप छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल कतारको दोहा स्थित सुहिराम बिन स्टेडियममा हुने भएको छ। समूह एफमा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ। यो खेल नेपालको लागि प्रतिष्ठाको लागि मात्रै हुनेछ। यसअघि काठमाडौँमा भएको पहिलो खेलमा यमन विरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो। छनौट चरणमा 5 खेल खेलेको नेपाल 2 खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको छ। नेपालकै समूहमा रहेको फिलिपिन्स 9 अङ्कका साथ शीर्ष स्थानमा छ भने यमन 7 अङ्कसहित दोस्रो स्थानमा रहँदा 7 अङ्क नै जोडेको ताजिकिस्तान गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगको तयारीका लागि आफू निकै उत्साहित रहेको बताउनु भएको छ। 50 लाख भारमा दिल्ली डेयर डेभिल्समा आबद्ध 17 सन्दीपले काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूले भारतमा धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्न चाहेको बताउनुभयो। आइपिएलको तयारीका लागि आज दिल्ली जान लाग्नुभएका सन्दीपले मेडिकल लगायत प्रक्रिया पूरा गरेपछि 4-5 दिनबाट ट्रेनिङ सुरु हुने बताउनुभयो। सन्दीपले टिममा भएका खेलाडीहरूसँग सिक्ने मात्र होइन आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर रहेको भन्दै अभ्यास खेलहरूमा आफ्नो प्रभाव देखाई आइपिएलमा डेब्यू गर्ने लक्ष्य रहेको बताउनु भएको छ। कुनै पनि नेपाली खेलाडी आइपिएल टोलीको आबद्ध भएको यो पहिलो घटना हो।
खेलकै अर्को प्रसङ्गमा खेलकुद परिषदले भोलि 14 गतेका लागि तय भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाको चुनाव स्थगित भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। परिषदले पत्र लेख्दै चुनावको सम्बन्धमा जवाब मागेको हो। खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाको हस्ताक्षर रहेको पत्रमा चुनाव स्थगितको बारेमा जानकारी गराउन भनेको छ। पत्रमा चुनावका बारेमा राखेपालाई किन जानकारी नगराउनुको कारण समेत सोधिएको छ।
र आयोजक मदन भण्डारी स्पोर्ट्स एकाडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वार्टर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई 3-1 अन्तरले पाखा लगाउँदै आयोजकले अन्तिम 4 स्थान पक्का गरेको हो। खेलको 14 मिनटमा विवेक बस्नेतले गोल मार्फत अग्रता लिएको आर्मीमाथि दोस्रो हाफमा भने आयोजक हावी भएको हो। आयोजक टिमका विदेशी खेलाडी म्याक्सले 62 र 67 तथा अब्बाले 75 मिनटमा गोल गर्नुभएको छ। अब आयोजक टिम 3 क्लब र हिमालयन एफसी मलेसिया बीच हुने खेलको विजेतासँग चैत्र 16 गते सेमी फाइनल खेल्ने भएको छ। यस्तै आज हुने दोस्रो क्वार्टर फाइनल खेल भने एपिएफ क्लब र बुटोलको सुनौलो सङ्गम युवा क्लब बीच हुने भएको छ। प्रतियोगिताको विजेताले 15 लाख र उपविजेताले भने 7,50,000 रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
<S- <S- स्पष्ट नीति बनेमा कर्णाली प्रदेशमा निजी क्षेत्र लगानीका लागि आतुर रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको भनाई, लगानी मैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता।
विरेन्द्रनगर नौमा रहेको सूर्य इट्टा भट्टा उद्योगका एकजना मजदुरको इट्टा निकाल्ने क्रममा दिवाल भत्केर ज्यान गयो, अरू दुईजना घाइते।
व्यवस्थापिका संसदको बैठकमा पनि युरोपेली युनियनको प्रतिवेदनको आलोचना।
र एएफसी एसियन कप छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलको लागि नेपाल आज युएमनसँग खेल्ने, आइपिएलको तयारीको लागि सन्दीप आज दिल्ली जाँदै। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित दिलु रावत र मधुबन विष्णु बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। नमस्ते।